तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या करिब 2.5 लाख छ भने झण्डै 1700 मानिसको मृत्यु भएको छ। संसारभर कोविड 19 विरुद्ध खोप बन्ने प्रक्रिया शुरू भएको र कतिपय खोप परीक्षणको अन्तिम चरणमा पुगेको समयमा नेपालले थुप्रै देशसँग कूटनीतिक पत्राचार गरिरहेको छ। तर नेपालले कुन खोप प्रयोग गर्ने र कताबाट कहिले ल्याउने भन्ने निर्णय भइसकेको छैन। खोपका बारेमा अध्यावधिक विवरण दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्,
सरकारले खोप प्राप्त गर्ने तथा सबै नागरिकहरूलाई लगाउने कामहरूलाई योजनाबद्ध तरिकाले अघि बढाइरहेको छ। तर खोपको उत्पादन व्यावसायिक रूपमा तथा प्रयोग अभियानका रूपमा संसारमा सुरु भइसकेको छैन। जुन सुरु हुँदा हामी सबैले प्रयोग गर्न पाउने सुनिश्चितता नेपाल सरकारले गरेको छ।
विश्वमा बनिरहेका कतिपय खोपलाई -20 डिग्री सेल्सियस वा त्योभन्दा पनि कम तापमानमा भण्डारण गर्नुपर्ने हुँदा नेपालका लागि त्यो चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको छ। एउटा भूमिगत माओवादी समूहले मोरङमा एकजना शिक्षकको निर्मम हत्या गरेको घटनाले द्वन्द्वकालीन समयको झल्को दिएको छ। मोरङको मिक्लाजुङमा एकजना विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई यस हप्ता आइतबार केही मानिस आएर अपहरण गरेर लगेका थिए र खोज्दै जाँदा केही बेरमा उनको शव भेटिएको थियो। त्यो हत्याको जिम्मेवारी नेत्र विक्रम चन्द विप्लव समूहले लिएको छ। उनीहरूले मागेको एउटा खसी नदिएका कारण श्रेष्ठको हत्या गरिएको उनका परिवारले बताएका छन्। सन् 2006 सकिएको 10 वर्ष लामो द्वन्द्वकालपछि माओवादी पार्टी मूलधारको राजनीतिमा आइसकेको पनि 1.5 दशक हुन लागेको छ। तर विप्लव नेतृत्वको सानो समूह भने अझै भूमिगत छ। यो घटनाले माओवादी द्वन्द्वकालमा भएका शिक्षक हत्याको सम्झना गराएको छ र द्वन्द्वकाल फेरि फर्किने हो कि भन्ने डर जनमानसमा देखिएको छ। प्रधानमन्त्री केपी ओली भन्छन्,
यदि पैसा दे भनेर टकैतीको शैलीमा भन्छ, पैसा दिन्न दिन सक्दिनँ भनेर भने निसारण लगेर गोली हालेर मार्छ। यस्तै खालका प्रवृत्तिको एउटा विकराल कालखण्ड पार गरेर अब फेरि त्यता फर्काउने प्रयास।
चन्द नेतृत्वको विप्लव समूहले थुप्रै ठाउँमा स्थानीयवासीलाई तर्साउने र पैसा असुल गर्ने गरेको छ र कतिपटक सार्वजनिक स्थानमा बम विस्फोट पनि गरेको छ। विप्लव समूहका गतिविधि नियन्त्रण गर्नका लागि सरकारमाथि दबाव बढिरहेको छ। काठमाडौँ लगायतका थुप्रै स्थानमा विद्यालयहरू खोल्ने क्रम सुरु हुँदा विगतका महिनाको अनलाइन शिक्षा धेरैजसो विद्यार्थीका लागि प्रभावकारी नरहेको केही अध्ययनले देखाएका छन्। कोरोना संक्रमणको केन्द्रबिन्दु काठमाडौँमा समेत थुप्रै विद्यालयले सरकारको मापदण्ड अनुसार विद्यालय खोल्न थालेका छन्। तर बालबालिकामा हर समय मापदण्ड कायम राख्न समस्या हुने र बालबालिकाबीच संक्रमण बढेर उनीहरूले उच्च जोखिममा रहेका घर परिवारका सदस्यलाई संक्रमण सार्ने डर भने निकै रहेको विज्ञहरू बताउँछन्। यसैबीचमा नेसनल क्याम्पेन फर एजुकेसन नामक छाता समूहले गरेको एउटा सर्वेक्षणमा 2/3 बालबालिकाका लागि अनलाइन शिक्षा प्रभावकारी नभएको देखिएको छ। संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी संस्था युनिसेफले पनि केही समय अगाडि गरेको एउटा सर्वेक्षणमा नेपालका 60% भन्दा बढी बालबालिकासँग दूर शिक्षाका लागि आवश्यक सामग्रीको पहुँच नै नभएको देखाएको थियो। नेपाल सरकारले कक्षा कोठाको विकल्पमा रेडियो, टेलिभिजन, इन्टरनेट र पत्रपत्रिका मार्फत पढ्न पढाउन मिल्ने नियम बनाएको छ। तर त्यो प्रभावकारी नहुँदा विद्यालयहरू खुल्न थालेका छन्। संक्रामक महामारीका बीचमा स्वास्थ्य र शिक्षाबीच सन्तुलन मिलाउन निकै गाह्रो देखिएको छ। नेपालमा हालसम्मकै सबैभन्दा बढी उचाइमा पाटे बाघ देखिएको छ। नेपालको पूर्वी जिल्ला इलामको जङ्गलमा राखिएको क्यामेरा ट्र्यापमा 3,165 मिटरको उचाइमा एउटा पाटे बाघ देखिएको हो। योभन्दा अगाडि चितवन र पर्सा राष्ट्रिय निकुञ्जभन्दा पूर्वपट्टि पाटे बाघ देखिएको थिएन। नेपालको पूर्वी पहाडमा पहिलोपटक यति उचाइमा बाघ देखिनुले बाघहरू विभिन्न कारणले बसाई सर्दैछन् कि भन्ने अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारणले पहाडी भेग पनि बाघका लागि अनुकूल बन्दै जानु र बाघको बासस्थान रहेका तराईका जङ्गलमा मानवीय क्रियाकलापका कारण परिवर्तन हुँदै जानुले यस्तो भएको अनुमान गरिँदैछ। जंगली अवस्थामा नेपालमा पाइने बाघको संरक्षण विश्वव्यापी चिन्ताको विषय रहेको छ। नेपाल फुटबल संघ एन्फाले आगामी वर्ष 2021 महिला र पुरुष फुटबल खेलाडीलाई उति नै तलब दिने भएको छ। योभन्दा अगाडि पुरुष खेलाडीको तलब महिलाको भन्दा झण्डै दुई गुणा थियो। खेलकुद क्षेत्रमा खास गरी पारिश्रमिकमा महिलामाथि हुने गरेको भेदभाव लामो समयदेखि विश्वव्यापी समस्या रहिआएको छ। उचित पारिश्रमिक नपाइनु र व्यावसायिक जीवनमा सुनिश्चितता नहुनुले पनि महिलाहरू खेलकुद क्षेत्रमा निरुत्साहित हुने गरेको विश्वव्यापी अध्ययनले देखाएका छन् र यो नेपालमा पनि लागू हुन्छ। प्रायशः महिला खेलको तुलनामा पुरुष खेल धेरै हेरिन्छन् र पुरुष खेलाडी धेरै लोकप्रिय हुन्छन् भने महिलाहरूले खेल्नका लागि समेत आफै पैसा जुटाउनु पर्ने अवस्था पनि देखिन्छ। इन्फाको यो कदमले महिला खेलाडी उत्साहित छन् र खेलकुद क्षेत्रमा महिला र पुरुष बीच समानता ल्याउन सघाउने अपेक्षा गरेका छन्। अभिनेत्री श्वेता खड्काले यस हप्ता दोस्रो विवाह गरेपछि महिलाको दोस्रो विवाहका बारेमा विवाद चर्किएको छ। खड्काले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग सन् 2014 विवाह गरेकी थिइन् र विवाह गरेको एक महिनामै श्रेष्ठको असामयिक निधन भएको थियो। त्यसपछि 6 वर्षसम्म एक्लै रहेकी खड्काले विजयेन्द्र रावतसँग यसै हप्ता दोस्रो विवाह गरेकी हुन्। नेपालका अधिकांश समुदायमा पुरुषले सजिलै दोस्रो विवाह गर्ने गरेका छन् तर महिलाले बिरलै त्यसो गर्छन्। खड्काले पनि आफ्नो यो निर्णय र सङ्घर्षका बारेमा फेसबुकमा लामो स्ट्याटस लेखेकी छिन्। तर खड्कालाई बधाई र शुभकामना दिने मानिसको संख्या पनि उत्तिकै देखिन्छ। सेवा भट्टराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।